नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जलवायु परिवर्तनले विश्वव्यापी रूपमा जनजीवन प्रभावित भएको र हिमाली क्षेत्र खासगरी हिउँ पग्लने लगायतका कारण नेपाल संवेदनशील अवस्थामा रहेको सन्दर्भमा वातावरण दिवसको नेपालमा निकै महत्व छ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकासको मूल नारा यसपटकको विश्व वातावरण दिवसको छ। दिगो वातावरण, कार्बन व्यापार जस्ता नयाँ विषयहरू पनि यसमा समेटिएका छन्। मानवीय व्यवहारमा सुधार र कानून मार्फत नियमन नै वातावरण सन्तुलनको मुख्य आधार भएको सम्बद्धहरूले बताएका छन्। मूलत दिगो विकासका सन्दर्भमा लिइएका विभिन्न लक्ष्यहरू मध्ये सबैका लागि स्वच्छ पानी र सरसफाईको उपलब्धता एवं दिगो व्यवस्थापन सुनिश्चित गर्ने, जलवायु परिवर्तन तथा त्यसका प्रभावहरू नियन्त्रण गर्न तत्काल कदमहरू चाल्ने, दिगो विकासका लागि महासागर, समुद्र र समुद्री स्रोतहरूको संरक्षण र सदुपयोग गर्ने तथा जमीनमा हुने पारिस्थितिक प्रणालीको संरक्षण, वनको दिगो व्यवस्थापन, मरूभूमिकरण रोक्ने र जैविक विविधताको ह्रास हुन नदिने लगायतका आवश्यकता अहिले विश्व सामु छ। त्यसलाई दिगो विकासको मूल लक्ष्यले पनि समेटेको छ। मानवीय व्यवहारमा सुधार र कानून मार्फत नियमन नै यसका मुख्य आधारहरू भएको सम्बद्धहरूको भनाइ छ। यसैबारे कुराकानी गर्न हामीसँग कृषि वन तथा वातावरण मन्त्रालय पछिल्लो समयमा फेरिएको नाम अनुसार कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज पुरासैनी हुनुहुन्छ। सहसचिवज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
हजुर, अब विश्व वातावरण दिवस अहिले विश्वकै लागि यो दिवस निकै महत्वको छ। ध्यानाकर्षण गर्ने सन्दर्भमा या घचघच्याउने र हाम्रा व्यवहारहरू परिवर्तन गर्ने र राज्यका तर्फबाट विद्यमान कानूनहरूको समीक्षा गरी नयाँ ढंगले नयाँ कानूनहरू तर्जुमा गर्ने, कार्यान्वयन गर्ने यी लगायतका लागि यो दिवसको निकै महत्व रहेको छ। नेपालका सन्दर्भमा हामीले यो दिवसलाई कसरी मनाउँदैछौ र त्यसको सार्थकता कसरी हुन सक्छ?
धन्यवाद। आज विश्व वातावरण दिवस 2026 हामीले देशभरि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर मनाइरहेका छौँ र यो वर्ष चाहिँ खास गरी समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस भव्य रूपमा सम्पूर्ण विश्वका मानव समुदाय सम्पूर्ण सरकार त्यसै गरी हाम्रो वन वातावरण क्षेत्रमा काम गर्ने सरकारवालाहरू र सबै सरकारी पक्षहरू मिलेर हामीले खास गरी अहिले जलवायु परिवर्तनका कारण बिग्रदो वातावरण र यसले वातावरणको अपूर्णीय क्षति भइरहेको सन्दर्भमा यसलाई चाहिँ न्यायोचित तरिकाले कसरी अगाडि बढ्न सकिन्छ र हाम्रो वातावरण र विकास बीचको सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने मूल ध्येयका साथ मूल कार्यक्रम हामीले मनाइरहेका छौँ। आज हामीले एनटिएनसीमा नेपाल सरकारका कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको प्रमुख अतिथितामा हामीले वृहत कार्यक्रमहरू सञ्चालन गरेका छौँ केन्द्रीय स्तरमा। त्यसै गरी सातवटै प्रदेशका विषयगत मन्त्रालय, स्थानीय सरकार, समुदाय र विभिन्न तपाईँको अन्य सरकार निकायहरूले पनि आफ्नो ढङ्गले कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। तथापि आज सबभन्दा महत्त्वपूर्ण दिन किन हो भने सन् 1972 जुन 5 खास गरी मानव र वातावरण बीच चाहिँ अनैश्रिक सम्बन्ध छ र विकास र वातावरणलाई सन्तुलित मिलाएर लैजानुपर्छ र विकासको सन्दर्भमा चाहिँ खालि हामीले भौतिक पूर्वाधारका कुराहरूलाई मात्रै हेऱ्यौँ भने अहिलेको विकास चाहिँ दिगो हुँदैन भन्यौँ र हामीले खास गरी यही सन्दर्भलाई जोडेर आज हामी 2026 लगातार यही विकास, वातावरण, मानव अस्तित्व को विषयमा समग्र पृथ्वी संरक्षण लगायतका विषयहरू जोडेर हामीले अहिले वातावरणको कुराहरू गरिरहेछौँ। यसै सन्दर्भमा अहिले तीनवटै नेपालको सन्दर्भमा तीनवटै सरकार, त्यसै गरी हाम्रो स्थानीय समुदाय, त्यसै गरी तपाईँको युवा महिलाहरूको समेत सहभागितामा भव्य रूपमा कार्यक्रम गर्ने गरी हाम्रा कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
अब आजको कार्यक्रमले भनौं न जुन दिवसको मूल सार्थकता रहन्छ कि सम्बद्धहरू या सामूहिक रूपमा जो जो आबद्ध छन् जसले जसले यसमा भूमिका निर्वाह गर्नुपर्छ तिनीहरूको ध्यानाकर्षण गराउने अब त्यो आजको दिवसले चाहिँ नेपालले चाहिँ के कुरालाई बढ़ी जोड़ दिन्छ र कस कसबाट के कुराहरू चाहन्छ जसले गर्दा हाम्रो वातावरणमा पर्दै गएको यो ह्रास जुन छ वातावरणीय सरसफाईको कुरा लगायतका यी यावत सन्दर्भहरू जुन छन् वातावरण संरक्षणका सन्दर्भमा विद्यमान कानूनहरूको समीक्षाको सन्दर्भ आज हामीले के कुरा चाहिँ मूल रूपमा उठाउन खोजेका छौं र त्यसलाई कसले कसरी चाहिँ उठाइदियो भने हामी चाहिँ हामीले लिएको लक्ष्यतर्फ अग्रसर हुन सक्छौं।
मूल रूपमा विश्वका वातावरणीय संकट तीनवटा हुन् जसलाई हामीले पहिचान गरेका छौँ। पहिलो वातावरणीय संकट भनेको तपाईँको प्रदूषण हो, खास गरी माटो हावा र पानीको प्रदूषण सबभन्दा जटिल रूपमा देखा परेको छ। अझ भन्नुहुन्छ भने प्लास्टिकको प्रदूषण चाहिँ महत्वपूर्ण छ। पहिलो इन्भाइरोमेन्ट क्राइसिसको रूपमा हामीले यसलाई लिएका छौँ। दोस्रो भनेको तपाईँको जैव विविधताको ह्रास हो, कम्तीमा पनि तपाईँको 10 लाख प्रजातिहरू लोप हुँदैछन् भन्ने तथ्याङ्क आएका छन्। यसले गर्दा दोस्रो चाहिँ ती त्यस्ता प्रजातिहरू जसलाई हामीले जोगाउनु पर्ने हुन्छ, यो वातावरणको क्षयीकरणको कारणले यो भइरहेछ भने चाहिँ दोस्रो हाम्रो वातावरणीय ह्रास हो। तेस्रो विषय भनेको तपाईँको जलवायु परिवर्तनको कारणले हामीमा देखिएको समस्या हो। त्यसकारण हामीले अहिले के भनिरहेको छौँ भने वातावरणको संरक्षणको सम्बन्धमा अहिले मैले भनेका ट्रिपल प्लानेटरी क्राइसिसहरू छन्, यसलाई हामीले इन्भाइरोमेन्ट क्राइसिसको रूपमा बुझ्छौँ। प्रदूषण, जैविताको ह्रास र जलवायु परिवर्तन, यी कारणले हाम्रो वातावरण समग्र बिग्रिँदै गएको छ भन्ने, यसको मूल अंश चाहिँ मानव समुदाय मानिसले गरेका क्रियाकलापहरू प्रमुख हुन्। जस्तो तपाईँले अहिले मानवको आफ्नो विभिन्न जानेर नजानेर हेल्पेकाले हाम्रो अहिले प्रकृतिमै त्यही वातावरण चाहिँ हामीले बिगारिरहेका छौँ। यसमा मानव चाहिँ सबभन्दा प्रमुख कारक हो, किनभने हामी सचेत छौँ, हामीलाई विकास पनि चाहिएको छ, हामी लामो समयसम्म हामीले सुख सेवा सुविधाका कुराहरू गर्छौँ, यो स्वाभाविक छ। र यो विषय चाहिँ अहिले वातावरणको विषय चाहिँ मानव अधिकारसँग समेत जोडिएर आएको विषय छ। यसकारण यी ट्रिपल प्लानेटरी क्राइसिसहरूलाई व्यवस्थापन गर्नको लागि अहिले संसारभरिमा हामीले मूलत तीनवटा कुरा गर्छौँ। एउटा मरुभूमिकरण विरुद्धको चाहिँ तपाईँको खास गरी यो माटो संरक्षणको कुरामा हामी काम गरिरहेका छौँ, यसलाई हामीले यो डेजर्टिफिकेसनको विरुद्ध लड्ने अभियान। दोस्रो भनेको जलवायु परिवर्तन र यसका असर प्रभावहरूलाई न्यूनीकरण गर्ने काम र यसका अभियानहरू, जसलाई हामीले अहिले जलवायु परिवर्तनको संयुक्त राष्ट्र सङ्घीय प्रारूप युएनएफ ट्रिपल सीको माध्यमबाट हामीले सबै मुलुकहरूले काम गरेका छौँ। तेस्रो विषय भनेको चाहिँ तपाईँको यो जैवविधता संरक्षण सम्बन्धीको महासन्धि। यो तिनवटै विषयमा संयुक्त राष्ट्र सङ्घले लिडरसिप लिएर हरेक मुलुकहरू सहभागी भएका छौँ। यही म्यान्डेटमा रहेर नेपाल सरकारले मूलत तिनवटा पोलिसीहरू हामीले तयार गरेका छौँ। एउटा भनेको जैवविधता जोगाउने सम्बन्धी वन वातावरण राष्ट्रिय निकुञ्जका क्रियाकलापहरू मूलत हाम्रो आदिवासी जनजाति समुदाय स्थानीय सरकारसँग हामीले काम गरिरहेका छौँ, यो हाम्रो निरन्तर चलिरहेको छ। दोस्रो कुरा भनेको अहिले हामीले खास गरी हामीसँग चाहिँ यो मरुभूमिकरण विरुद्धको चाहिँ यो माटोमा भइरहेको प्रदूषण, माटोमा भइरहेको क्षयीकरण र माटोमा चाहिँ अर्ग्यानिक पदार्थ जैविक पदार्थ घटिरहेको अवस्थामा अहिले हाम्रो एनडिसी नेसनली डिटर्मिन्ड कन्ट्रिब्युसन डकुमेन्टले पनि 3.95% भन्दा बढी अर्ग्यानिक म्याटर चाहिँ हाम्रो माटोमा हुनुपर्छ भन्ने योजना बनाएर हामी ल्यान्ड डिग्रेडेसन न्युट्रालिटी रिपोर्टै बनाएर हामी काम गरेका छौँ। तेस्रो कुरा भनेको चाहिँ जलवायु परिवर्तनको सन्दर्भमा अहिले नेपाल सरकारले तपाईँको न्यूनीकरणका उपायहरूमा रेड प्लस कार्यक्रम, ऊर्जा क्षेत्रका कार्यक्रमहरू हामीले चलाएर उत्सर्जन घटाउने कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेका छौँ। त्यसमा हामीले वन संरक्षणका कुरा, वन व्यवस्थापनका कुरा, वैकल्पिक ऊर्जासँग जोडिएका अहिले कुकिङ स्टपका कुरा, हाइड्रो पावरका कुरा, क्लिन इनर्जीका कुरा हामीले गरिरहेछौँ। अर्को चाहिँ अनुकूलनमा, अनुकूलन चाहिँ हाम्रो महत्त्वपूर्ण कुरा हो र अनुकूलनका हामीले विभिन्न क्रियाकलापहरू, आयोजना, परियोजनाहरू डिजाइन गरेर नेपाल सरकारले नीतिभा कार्यक्रममा पनि यी कार्यक्रमहरू सञ्चालन गरेर खास गरी हामीले वातावरण नीति, वन नीति र जलवायु नीतिलाई एउटै छाता अम्ब्रेलाभित्र राखेर सबै क्रियाकलापहरू अनुसार हामीले ऐनदेखि कार्यान्वयन नीति कानुन संरचना तयारी कारण गर्ने दिशासम्म हामी अगाडि बढेका छौँ र अहिले यसै सन्दर्भमा हाम्रा चाहिँ खास गरी नेपाल सरकारले इन्टरनेसनल अन्तर्राष्ट्रिय समुदायसँग कमिटमेन्ट गरेको 2045 भित्रमा नेट जेरो इमिसन गर्ने भन्ने लक्ष्य पनि लक्ष्य उन्मुख हामी अहिले हाम्रा क्रियाकलापहरू गरिरहेका छौँ। यसरी नेपाल सरकारले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यही ट्रिपल प्रायोरिटी क्राइसिसलाई सम्बोधन गर्नलाई संस्थागत रूपमा, संगठनात्मक रूपमा नीति र पोलिसीलाई कारण गर्ने सन्दर्भमा र तल स्थानीय समुदाय र प्रकृति मैत्री व्यवहारहरू चलाउनलाई यही संरचनालाई कारण गर्ने तहमा आयोजना, परियोजना, छलफल गरेर अहिले हामी चाहिँ दिगो विकासको लक्ष्यलाई, जलवायु परिवर्तनको लक्ष्यलाई, जैविकताको लक्ष्यलाई र वन क्षेत्रको समग्र ग्लोबल कुरालाई र प्रदूषणसँग जोडिने विषयलाई सँगै राखेर कार्यान्वयन गर्ने गरी हामी अगाडि बढिरहेका छौँ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
उहाँ हुनुहुन्थ्यो कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज पुडासैनी। सरकारका तर्फबाट भइरहेका प्रयास र हुनुपर्ने प्रयास का विषयमा कुराकानी गर्दै आज हामी अन्तर्सम्वादमा विश्व वातावरण दिवसमा केन्द्रित भएका छौं। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास आजको यो दिवसको मूल नारा रहेको छ। यो नाराका सन्दर्भमा के कसरी यो नारालाई सार्थक बनाउन सकिन्छ, जलवायु परिवर्तनले विश्वव्यापी रूपमा पारेको जनजीवन प्रभाव, खास गरी हामी अलि संवेदनशील अवस्थामा विश्वका 4-5 वटा संवेदनशील देशमध्ये हामी पर्ने भएको हुनाले हाम्रो यो संवेदनशीलताको सम्बोधन कसरी गर्न सक्छौं भन्ने बारे आजको अन्तर्सम्वादमा केन्द्रित भइरहेका छौं। कुराकानीमा दोस्रो चरणमा हामीसँग जोडिनु भएको छ एकजना वातावरणविद, डिग्यू उद्यमी सिलसिला आचार्य।
आचार्यज्यू, स्वागत छ यहाँलाई। हजुर, धन्यवाद।
अब आज हामी विश्व वातावरण दिवस मनाउँदैछौ। मूल रूपमा निजी क्षेत्रबाट या वातावरणमा लागिरहेका व्यक्तित्वहरूबाट, दिगो उद्यममा लागेका व्यक्तित्वहरूबाट यो क्षेत्रमा कसरी काम भइरहेको छ?
हजुर, अब यो क्षेत्रमा चाहिँ वातावरण भनेको पहिलो कुरा त सरकारले मात्रै गर्ने चिज पनि होइन, होइन, यसमा त सबैको नै यसमा रोल हुनुपर्छ। यो सबैले नै मिलेर बिगार्ने पनि सबैले मिलेर हो, बनाउने पनि सबैले मिलेर हो। त्यही भएर अब यसमा भर्खर हामीले सरकारको बाट पनि सुन्यौँ, तर जति सरकारले चाहिँ गर्नुपर्ने हो सहयोग यसमा, अरू निजी क्षेत्रहरू, अरू सामाजिक संस्थाहरू, होइन, अनि समुदाय लेभलमा चाहिँ जति सरकारले गर्नुपर्ने त्यसमा चाहिँ एकदमै कम भइरहेको छ। तर आफ्नै हिसाबले चाहिँ निजी क्षेत्रहरू, समुदायहरूले चाहिँ अब गरिरहेछन्। नेपालको समुदाय स्तरको कामहरू पनि तपाईँहरूलाई थाहा नै छ होला, अब त्यो पहिलादेखि हाम्रो सामुदायिक वनदेखि लिएर धेरै कुराहरूमा नेपाल अगाडि छ। अहिले रुखहरू, जङ्गलको प्रतिशतहरू बढ्नेदेखि त्यस्तो कुराहरू केही भएको छन् राम्रो, तर धेरै च्यालेन्जेसहरू पनि छन्। त्यसमा अब विशेष गरी यो ग्रिन इकोनोमीको सेक्टरबाट जति पनि हरित र वातावरण मैत्री बिजनेसहरू गरेर त्यसरी निजी क्षेत्रहरूले पनि अहिले धेरै कन्ट्रिब्युसन गरिरहेको छन्। जस्तो अब हाइड्रोहरूको कुरा भयो, मैला व्यवस्थापनहरूकै कुरा भयो, अहिले यो वातावरण मैत्री प्रडक्ट्सहरू निकाल्नेदेखि लिएर त्यस्तो हिसाबले चाहिँ गरिरहेछ निजी क्षेत्रले र समुदायले। तर त्यसमा जति राज्यको नीति र राज्यको सहयोग हुन सक्थ्यो र यसलाई चाहिँ अझै वृहत स्तरमा लैजान सकिन्थ्यो त्यो चाहिँ छैन।
जस्तो अब भनौँ न, सरकारका तर्फबाट भइरहेको चाहिँ कामको हिसाब भन्नुपर्दाखेरि चाहिँ कति सरकारले यो क्षेत्रमा काम गरिरहेको छ, निजी क्षेत्रले खास गरी यसमा गरिरहेको अहिलेसम्मको प्रतिशतको हिस्सा कस्तो छ, अथवा यसलाई कसरी हेर्न सकिन्छ?
अब यस्तो हो, यसमा चाहिँ सरकारको काम भनेको त जहिले पनि पोलिसी बनाउने हो, पोलिसी बनाएर एउटा वातावरण बनाइदिने हो जसले गर्दा अरूहरूले काम गर्न सकुन्, होइन। त्यसमा सबै काम सरकारले नै गर्ने भन्ने हुँदैन, तर जस्तो सरकारले चाहिँ अब अहिलेकै बजेटको कुरा गरौँ, अहिले बजेटमा चाहिँ धेरै कुराहरू अब यो हरित अर्थतन्त्रहरूलाई चाहिँ अझै प्रस्फुटन गर्ने, अझै यसलाई चाहिँ भनौँ न त्यसलाई सपोर्ट गरेर जाने हिसाबको धेरै कुराहरू आउन सक्थ्यो, तर त्यसमा चाहिँ आएको छैन। जस्तै पहिलो कुरा चाहिँ यो जति पनि ग्रिन सेक्टरहरू छन् त्यसमा चाहिँ अब प्राथमिकताको क्षेत्रहरूमा राख्ने, त्यसमा ऋणहरू सहुलियत दिने, अनि त्यसपछि त्यसमा कर छुटहरू दिने, त्यो गरेर जस्तो फोहोर मैला जस्तो कुरा एउटा इक्जाम्पल फोहोरको
लिउँ,
त आजको दिनमा केन्द्रीय सरकारको पनि र के अरे स्थानीय सरकारको ठुलो टाउको दुखाइ बनेको चिज भनेको फोहोर मैला प्लास्टिक छ होइन. यसको बारेमा हामीले रिसेन्टली एक वर्ष बिताएर नेपाल सरकारकै लागि नेपालमा पहिलो त्यस्तो प्लास्टिकको लगत अध्ययन पनि गर्यौँ. आजको दिनमा त्यसले चाहिँ यति धेरै खर्च बनाइरहेछ स्थानीय सरकारहरूलाई. स्थानीय सरकारको जिम्मामा छ यो, संविधानले नै स्थानीयले गर्नुपर्छ भनेको छ, तर उनीहरूसँग न त्यसको लागि पैसा छ, न त्यसको लागि प्राविधिक त्यसको ज्ञान छ, न क्षमता छ. त्यस्तो हुँदाहुँदै पनि दिइएको छ जिम्मेवारी चाहिँ, र त्यो आजको दिनमा चाहिँ खर्च र झमेला र त्यो चुनौतीको रूपमा रहेको. र अहिले चाहिँ के भइरहेको छ भने सबै धेरै ठाउँमा त उठ्दै उठ्दैन फोहोर होइन, झन् गाउँपालिकाहरूतिर त सिस्टम नै छैन. नेपालभरिको एभरेज हेर्दा हामीले 45% मात्रै फोहोर उठ्छ, तर उठ्नेमा नि मेजोरिटी फेरि गएर ल्यान्डफिलमै फालिन्छ. हार्डली 15% पनि अहिले फोहोरबाट चाहिँ निस्किँदैन कलेक्सन हुने मध्ये होइन. तर त्यसलाई चाहिँ प्राइभेट सेक्टरलाई इन्करेज गर्ने, त्यसमा चाहिँ ट्याक्स छुटहरू त्यो दिने भने चाहिँ प्राइभेट सेक्टरले चाहिँ सरकारको काम पनि सरकारको खर्च पनि लिइदिन सक्छ, र उल्टो त्यसमा चाहिँ लगानी गर्छ. भर्खरै हामीले त्यसमा हिसाब गर्दाखेरि 5 खरबको चाहिँ यो इकोनोमी हो होइन. सरकारले त्यसलाई खालि राइट पोलिसीहरूले चाहिँ त्यसलाई ऊ मात्रै सपोर्ट मात्रै गर्नु पर्यो भनेपछि 5 खरब चाहिँ सरकारलाई चाहिँ निजी क्षेत्रले हेल्प गर्न सक्छ. तर सरकारले त पोलिसी बनाउनु पर्यो नि त
फोहोर व्यवस्थापनबाट.
हजुर हजुर, त्यो त्यो कुराहरू चाहिँ त्यस्तो कुराहरू अझै राम्रोसँग आउन सक्थ्यो. यो यो बजेट भाषणमा नि हामीले धेरै आश पनि थियो, हामीले पनि धेरै त्यसमा कामहरू गऱ्यौँ, त्यसमा धेरै सल्लाह सुझावहरू पनि दियौँ. एउटा कवाडी कर चाहिँ हटाउने भनेको आजको दिनमा हामीले कस्तो भइरहेको छ भने स्थानीय सरकारले जसले ल्यान्डफिलबाट फोहोर झिक्छ उसलाई चाहिँ कर लगाउने, ल्यान्डफिल फाल्नलाई चाहिँ धेरै इन्करेज गर्ने, सस्तो बनाउने, त्यस्तो कामहरू भइरहेको छ होइन. त्यसलाई त्यो त्यो एउटा कवाडी करको चाहिँ अब रोक्ने साउन्डदेखि भन्ने चाहिँ कुरा आयो. त्यो बाहेक अरू चाहिँ खासै आएन. सो अनि अर्को कुरा चाहिँ एउटा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुरा भयो, जसले गर्दा सरकारले आफ्नो खर्च नि घटाउन सक्छ, आफ्नो काम पनि घटाउन सक्छ, त्यो निजी क्षेत्रलाई दिन सक्छ होइन, अनि त्यसले अर्थतन्त्र नै बढ्छ. यसरी चाहिँ सरकारको नीति
त्यसमा चाहिँ नीति अपेक्षित रूपमा सरकारले लिएको देख्नु भएन यहाँहरूले अथवा देखिएन?
यो पालि त्यस्तो देखेन. यो यो सरकारसँग त अझै बढी आश थियो होइन, तर यसमा चाहिँ अझै त्यति परेन. अब मेबी अब हतार भयो कि के भयो होइन, जारी नै रहन्छ. हजुर, मैले दोस्रो कुरा भन्नुलाई हामी नेपालको जति पनि पोलिसी मेकर्सहरू इभन ब्युरोक्राट्सहरू पनि उहाँहरू चाहिँ अब जस्तो हामी चाहिँ विदेशमा गएर अरूले हामीलाई हेल्प गर्दैन, हामी चाहिँ एकदमै जलवायु सङ्कटबाट मारमा पर्यौँ, अर्काले हेल्प नगरिदिएको हुनाले, अर्काले पैसा नदिएको हुनाले हामी चाहिँ केही गर्न सकेनौँ, र अर्कोको पैसा चाहियो भनेर भन्नमा त्यो भाष्य एकदमै धेरै बनाएर बसेको छौँ हामीले. तर हाम्रै पनि त यत्रो बजेटहरू प्रत्येक वर्ष चाहिँ जहाँ पनि छुट्टिन्छ, त्यो चाहिँ वातावरणलाई सुधार्नमा गइरहेछ कि वातावरणलाई बिगार्नमा गइरहेछ होइन, त्यो चाहिँ वातावरणमा यति छ कि छैन त्यो चाहिँ हामीले हेरिरहेको छैनौँ. त्यहाँ पनि अर्को ठुलो हामीले चाहिँ काम गर्न सक्ने एरिया चाहिँ त्यो हो जस्तो लाग्छ. जस्तै जस्तो बाटो खन्दा हामीले जथाभावी बाटो खनिरहेछौँ, त्यसले गर्दा उल्टो पहिरोको जोखिम आइरहेछ, उल्टो त्यसले गर्दा भएको पानीको मूल पनि सुकिरहेछ, अथवा हामीले जथाभावी गिटी बालुवा दोहन गर्न दिइरहेछौँ, त्यसले गर्दाखेरि खोला पनि बिग्रिरहेछ होइन, प्रकृति पनि बिग्रिरहेछ भने त त्यो हाम्रो आफ्नै कारणले पनि त हामीले वातावरण बिगारिरहेछौँ. त्यस्तो कुरालाई पनि हामीले चाहिँ उल्टो गर्न सक्यौँ भने पनि धेरै वातावरणको लागि चाहिँ गर्न सकिन्छ. सबै कुरामा अर्काको पैसा अर्काको प्रविधि ताक्नुपर्छ जस्तो लाग्दैन मलाई.
अब यो त भयो यहाँले नीतिगत तहमा देख्नुभएका समस्या र चाहिँ समाधानको उपाय पनि बताउनु भयो. तल्लो तहमा अब हामी करिब अन्तिम अन्तिममा पनि छौँ, तल्लो तहमा अहिले भइरहेको कामहरू चाहिँ कस्तो छ, यसले कतिको उत्साह सिर्जना गरिरहेको छ? जस्तो भनौँ न जस्तो यहाँले अघि उल्लेख गर्नुभएको थियो हाम्रा वन संरक्षणका सवाल छन् कार्बन व्यापारका सवाल छन् होइन जसमा चाहिँ अब यो वनमा मात्रै अहिले अलिकति सीमित गरिएको कार्बन व्यापारलाई चाहिँ कृषिमा पनि केन्द्रित गर्न सकिन्छ कि त्यसले एउटा चाहिँ उत्पादन पनि दिने र चाहिँ वातावरण संरक्षणको विषय पनि सम्बोधन गर्ने यी यावत विषयहरू छन् होइन अब यसमा चाहिँ अहिले भइरहेको प्रयास र त्यसलाई अलिकति चाहिँ ध्रुवीकृत गर्ने या फरक अझै विस्तार गर्न सक्ने सम्भावनाको बारेमा अन्तिम मिनटमा भनिदिनुहोस् न।
हजुर, अब यसमा कार्बनको बारेमा चाहिँ अब नेपाल सरकारले भर्खरै कार्बन नियमावली पनि ल्यायो पहिलोचोटि, त्यसले गर्दा अब कार्बनको कामहरू गर्नलाई खुल्यो होइन, सबै कुराबाट अरू अरू निजी क्षेत्र अरूले पनि पार्टिसिपेट गर्न पाउने चाहिँ ल्यायो। तर एकदमै त्यसमा धेरै त्यो अझै पनि त्यस्तो फुकेको छैन, धेरै नै त्यसमा संशोधनहरू गर्नुपर्ने छ, त्यसले अहिले पनि धेरै सजिलो त बनाउँदैन। गर्न चाहिँ अब खुल्यो, पहिला थिएन नियम अहिले आयो होइन, त्यो चाहिँ छ। तर त्यसलाई त्यसमा धेरै हिसाबले बाँध्ने चाहिँ सजिलो नियम अहिले धेरै नै त्यसमा संशोधन गर्नुपर्छ, अनि हामीले त्यो पनि कुरा पनि उठाउँदै आइरहेछौँ। वनको कुराहरू अब त्यो धेरै बेचेर खाइसक्यो नेपालले त्यसको कथाहरू, अब चाहिँ अब त्यो सामुदायिक वनकोमा पहिला जस्तो आश्रित पनि छैन समुदाय, त्यही भएर त्यसलाई पनि अब निजी क्षेत्रलाई पार्टिसिपेट गर्ने हिसाबले चाहिँ लिएर जानुपर्छ। सबभन्दा ठुलो कुरा चाहिँ मैले देखेको पोलिसीबाटै हो, लोकल लेभलको चाहिँ स्थानीय तहको चाहिँ क्षमता बढाउने, निजी क्षेत्रलाई चाहिँ लगानी गर्न आकर्षित गर्ने, र फेडरल लेभलले चाहिँ केन्द्रीय सरकारले चाहिँ हेल्प गर्ने गरेर जाने, र त्यसमा चाहिँ यो सबै होल अफ द सोसाइटी अप्रोच भन्छ, त्यसमा चाहिँ समुदाय पनि निजी क्षेत्र पनि अनि त्यसपछि सरकार पनि सबै मिलेर चाहिँ यसमा चाहिँ काम गर्ने वातावरण बनायो भने मात्रै वातावरण चाहिँ राम्रो बनाउन सकिन्छ। र वर्षमा एक दिन कुरा गरेर पनि पुग्दैन, यो चाहिँ मिडियाले अब सबैले पनि यो चाहिँ 365 दिन नै कुरा पनि गर्नुपर्छ, र काम पनि सबैले 365 दिन नै गर्नुपर्छ।
हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
हजुर,
उहाँ हुनुहुन्थ्यो वातावरणविद डिगु उद्यमी सिलसिला आचार्य, अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै पहिलो चरणमा हामीले कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज पुरासेनीसँग कुरा गर्यौं, त्यसै गरी दोस्रो चरणमा सिलसिला आचार्यसँग। बिदा दिनुहोस्, नमस्कार।